यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कंग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ ग्रहणको तयारी। 3 वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकारले जनहितका निम्ति गम्भीरताका साथ काम गरेको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सर्वोच्च अदालतको फैसलाले राज्यका 3 अंगबीचको सन्तुलन बिथोलेको उहाँको टिप्पणी। नेपालमा आज थप 2398 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 12 जनाको मृत्यु, 2078 जना संक्रमण मुक्त। र इराकी शहर नासिरिया स्थित एक अस्पतालमा आगलागी हुँदा 60 जना भन्दा बढ़ीको मृत्यु। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा सदस्य एवं नेपाली कंग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको हिजोको फैसला बमोजिम नेता देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। कंग्रेसका सभापति देउबा आज 5 पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो। कंग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउबाको जन्म 2003 साल जेठ 31 गते डडेलधुराको आशी ग्राम 5 रूवा खोलामा भएको हो। उहाँ हाल बुढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ। विक्रम सम्वत 2017 राजनैतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय देउबा विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनु भएको थियो। प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाण्डौमा हासिल गर्नुभएका देउबाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ। नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउबा राजनीति शास्त्रमा लन्डन स्कूल अफ इकोनोमिक्सका रिसर्च फेलो रहिसक्नु भएको छ। विक्रम सम्वत 2048, 2051, 2056 र 2074 संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित उहाँ 2064 र 2070 सालमा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो। विक्रम सम्वत 2048 गृहमन्त्री बन्नुभएका देउबाले त्यसपछि पटक पटक गरी 4 पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँ पहिलो पटक 2052 भदौ 26 देखि 2053 फागुन 26 गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले 3 वर्षको अवधिमा जनताको हितका निम्ति गम्भीरताका साथ काम गरेको बताउनु भएको छ। देशवासीका नाममा आज सिंहदरबारमा सम्बोधन गर्नुहुँदै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान र संघीयताको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। निवर्तमान प्रधानमन्त्री ओलीले आज जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले आफू सरकारको जिम्मेवारीबाट हटाइएको उल्लेख गर्नुहुँदै जनतामा जाने दिन आउँदा फेरि जनताले फैसला दिने बताउनुभयो। उहाँले संवैधानिक इजलासको फैसलाले लोकतन्त्रका आधार स्तम्भका रूपमा रहेका राज्यका 3 अंगबीचको सन्तुलन बिथोलेको बताउनुभयो।
राजनीतिक प्रश्नहरूको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरूको, सार्वभौमसत्ता सम्पन्न जनताको। त्यसैले राजनीतिक प्रश्न जोड़िएका मुद्दाहरूमा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ। अत्यधिक न्यायिक सक्रियता मार्फत प्रत्येक विषयमा हात हालेर त्यसरी न त गन्तव्यमा पुग्न सकिन्छ, न त्यति ठूलो भारी बोक्ने सामर्थ्य यस्तो निकायमा हुन नै सक्छ। आज फेरि जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले। जनताको जनादेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेशका कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु। सरकारबाट बाहिरिनु परेको विषयमा मलाई रत्तीभर चिन्ता छैन।
निवर्तमान प्रधानमन्त्री ओलीले लोकतन्त्र आफ्नो जीवन भएकाले आफूले देश र जनताका निम्ति सम्पूर्ण निष्ठा र इमानदारीताका साथ काम गरेको उल्लेख गर्नुभयो। उहाँले देश कोरोनाको महामारीसँग जुधिरहेको उल्लेख गर्नुहुँदै यही सन् 2021 सम्पूर्ण नेपालीलाई खोप पुर्याउने प्रबन्ध गरेको पनि स्पष्ट गर्नुभयो।
अहिलेको प्रश्न भनेको खोपको आपूर्ति हो, मूल प्रश्न। अब हामी कोविड-19 नियन्त्रण गर्ने चरणमा प्रवेश गरेका छौं र हामीले अब सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने खोप उपलब्ध गराउने प्रबन्ध गरेका छौं र देश खोप युक्त अवस्थामा सबैलाई पुर्याउने त्यस बाटोमा अगाडि बढ़िसके। खोपको माग र आपूर्ति बीचको ठूलो असन्तुलन, खोपको असमान वितरण र खोप राष्ट्रवाद जस्ता अस्वस्थताका बीचमा पनि नेपालले कोविड विरूद्धको खोपलाई तीव्रता दिएको छ। हामी खोपका उत्पादक होइनौं, तर हामीले छोटो समयमा नै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेका छौं र मोटामोटी रूपमा या ठूलो मात्रामा मूलत यस सन् 2021 भित्र हामीले मूलत ठूलो जनसंख्यालाई खोप लगाइसक्नेछौ, केही बाँकी रहला त्यसलाई पनि लगाउँदै जानेछौ र अब लगातार खोप लगाएर सम्पूर्ण जनतालाई खोप सुविधा उपलब्ध गराउनेछौ।
सरकारले तीनै तहलाई कामकाजी बनाउन खेलेको भूमिकाका कारण छोटो समयमा नै संघीयता कार्यान्वयनको अग्रणी स्थानमा मुलुक पुगेको पनि उहाँले बताउनुभयो।
यस अवधिमा संविधानको कार्यान्वयन, संघीय प्रणालीको संस्थागत विकास, मुलुकको सामाजिक आर्थिक रूपान्तरण तथा विकास, सामाजिक न्याय र सुरक्षा, राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्वका कामहरू सम्पन्न गरिएका छन्। कतिपय महत्वपूर्ण कामहरू आरम्भ गरिएका छन्। जनताको हित र राष्ट्रियताको सुदृढीकरण एवं सुशासनमा केन्द्रित गर्ने गरी नयाँ दिशा दिनु सहज थिएन। हामीले गरेका कामहरूले मुलुकमा समृद्धिको बलियो आधारसित खड़ा गरेका छन्। यस अवधिमा नेपालको संविधान पूर्ण कार्यान्वयनमा आएको छ। यसका लागि 50 कानूनहरूको निर्माण र 100 कानूनहरूको परिमार्जन गरिएको छ। झन्नै शून्यबाट शुरू गरेर संघीयतालाई संस्थागत र सुदृढीकरण गरिएको छ। आवश्यक कानूनहरूको निर्माण, कर्मचारीहरूको विन्यास, वित्तीय हस्तान्तरण, भौतिक पूर्वाधारहरूको निर्माण र अन्य आधारहरू तयार गरेर तीनै तहका 761 सरकारहरूलाई पूर्ण रूपमा सक्रिय र कामकाजी बनाइएको छ। संविधान जारी भएको छोटो अवधिमै संघीयताको सफल कार्यान्वयनमा नेपाल अग्रस्थानमा स्थापित भएको छ।
निवर्तमान प्रधानमन्त्री ओलीले जनताको हित र सुशासनको दिशा दिन खोज्दा आफ्नै भित्र र बाहिरबाट घेराबन्दी र अवरोध खेप्नु परेको बताउनुभयो। देश कोविड 19, बाढ़ी पहिरो, डुबान जस्ता विपत्तिबाट आक्रान्त भइरहेको अवस्थामा एकताबद्ध भएर देशको समृद्धिका लागि अगाडि बढ़ाउनु पर्ने अवस्थामा देशमा द्वन्द बढ़ाउने र अस्थिरता निम्त्याउने गरी लोकतन्त्र विरूद्ध गम्भीर षड्यन्त्र भइरहेको समेत उहाँले बताउनुभयो। नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्र रक्षाको निम्ति महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्दै त्यसलाई स्वागत गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको पार्टी स्थायी कमिटि बैठकले अदालतको फैसला कार्यान्वयन सँगसँगै देशलाई सामाजिक आर्थिक रूपान्तरणतर्फ लैजान सबै राजनैतिक पार्टीहरूलाई राष्ट्रिय सहमतिका साथ एकताबद्ध हुन अपील गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बताउनुभयो। नेपाली कंग्रेसका नेता प्रकाश मान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताउनु भएको छ। नेपाली कंग्रेस काठमाण्डु जिल्ला कार्य समितिको विशेष बैठकलाई आज सम्बोधन गर्नुहुँदै नेता सिंहले सरकारले गरेको असंवैधानिक कामलाई अदालतले सच्याएको बताउनुभयो। उहाँले नयाँ सरकारले कोरोना महामारीलाई योजनाबद्ध रूपले सामना गरी सबै जनतालाई खोपको व्यवस्था गर्ने उल्लेख गर्नुभयो। पार्टीका पूर्व महामन्त्री सिंहले कंग्रेसको आगामी 14 महाधिवेशनले देश र जनताका लागि काम गर्न सक्ने सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो। सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ। सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष आज पदबाट राजीनामा बुझाउनु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा आज थप 2398 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 7058 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1639 जना र 3954 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 759 जना गरी 2398 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज 2078 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 6,23,105 जना संक्रमण मुक्त भएका हुन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस मुक्त हुनेको दर 94.6% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट थप 12 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,412 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको 208 जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। रामको जीवनीलाई समेटेर लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली जनतालाई ठूलो गुण लगाउनु भएको छ। विक्रम सम्वत 1871 असार 29 गते तनहुको चुन्दीरम्भा गाउँमा जन्मिनुभएका भानुभक्तको निधन 1925 असोजमा भएको थियो। भानुभक्तका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायत फुटकर रचना लोकप्रिय छन्। यस वर्ष पनि गत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक दूरी कायम गर्दै विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाइएको छ। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषाभाषी रहेको देश एवं स्थानमा पनि मनाइने गरिन्छ। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका 4 कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरूलाई थप 50% जोखिम भत्ता दिने भएको छ। आज बसेको प्रदेश मन्त्री परिषदको बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत 400 बढ़ी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो। धादिङको थाक्रे गाउँपालिका 6 महादेव बेसीमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका 13 नारायण शिवभक्ति र उनका 10 वर्षीय छोरा आर्यन शिवभक्ति रहेको प्रहरीले जनाएको छ। नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै र नारायणको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको कैलालीको लम्की टिकापुर खकरौला सड़क खण्डको स्तरोन्नति गर्ने कार्य लक्ष्य अनुरूप अगाडि बढ़न सकेको छैन। 30 महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको 1 वर्ष बितिसक्दा जम्मा 20% मात्रै कार्य सम्पन्न भएको बताइएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको लम्की टिकापुर खकरुला सड़क खण्डको स्तर उन्नति गर्ने कार्यको सम्झौता भएको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा 20% मात्र काम सम्पन्न भएको छ। 29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी सड़कको स्तर उन्नतिको काम जारी छ। लम्कीदेखि 8 किलोमिटर पहिलो खण्डको 30%, 8 किलोमिटरदेखि 18 किलोमिटरसम्म दोस्रो खण्ड र 18 किलोमिटरदेखि 29.7 किलोमिटरसम्म तेस्रो खण्डको 15.15% काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढ़ीका इन्जिनियर पदम मडैले जानकारी दिनुभयो।
तिनवटा प्याकेजमा पहिलो प्याकेजमा झन्डै 30%को आरआरडीमा काम भएको छ। अहिले सेकेन्ड थर्डमा चाहिँ अलिक प्रायोजित प्रोग्रेस भएको छ, त्यहाँ चाहिँ 15-15% आरआरडीमा छ। समग्र भन्दाखेरि 20% आरआरडी हो हाम्रो, अब 40% टार्गेट छ, 30% गरे।
जम्मा 29.7 किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने 6.3 किलोमिटर 4 लेन र बाँकी सड़क 2 लेनको निर्माण हुनेछ। अहिले माटो भर्ने, नाली कलबर्ट बनाउने काम भइरहेको छ। पहिलो खण्डमा करिब 3 किलोमिटर गराबेल समेत भइसकेको छ। तर शुरूमा भएको ढिलाइ र कोरोनाका कारण सोचे अनुसार को भौतिक प्रगति नभएको बताउनुहुन्छ पुन इन्जिनियर मडै।
हाम्रो 4-5 वर्षको ठेक्का पहिलो वर्षमा झन्डै हामीले 40%को एराउन्डमा काम सिद्ध्याउनु पर्छ भन्ने टार्गेट थियो, तर कोभिडले गर्दा पनि डिस्टर्ब भयो, त्यसले गर्दा हामीले चाहेको जति टार्गेट पुरा गर्न सकेनौ।
लम्की टिकापुर सडक खण्ड यस अघि पनि कालोपत्रे गरिएको थियो। त्यो कालोपत्रे गरिएको 6 महिनामै भत्किएको थियो। अहिले बनिरहेको सडक खण्डको अवस्था त्यस्तो नहोस् भन्नेमा आफू सजग रहेको स्थानीय तहका प्रमुखहरूको भनाइ छ। टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर हावल,
हामीले बेला बेला चाहिँ यो क्षेत्रमा काम गर्ने ठेकेदारहरूलाई बोलाएर चाहिँ समन्वय गरेको अवस्था छ र कहाँ कहाँ यो कामहरूको गुणस्तर के भइरहेको छ भन्ने विषय पनि हाम्रो चाहिँ प्रादेप गर्दै बेला बेला उहाँहरूसँग समन्वय गरेको अवस्था छ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी पनि यो सडक खण्डलाई गुणस्तर बनाउने विषयमा आफू चिन्तित रहेको बताउनुहुन्छ।
राष्ट्रिय योजना भएको नाताले त्यसमा चाहिँ हुनुपर्ने गुणस्तर त्यो अनुसारको निर्माण भयो कि भएन भन्ने विषयमा चाहिँ हामी चाहिँ अलिकति चानाको भइरहेछ, जस ठेकेदारहरूलाई खबरदारी गरिरहेका छौँ।
हुलाकी राजमार्ग अन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा पर्ने लम्की टिकापुर खकरुला सडक लम्की चुवा नगरपालिका, जानकी गाउँपालिका र टिकापुर नगरपालिकामा पर्छ। यसको गुणस्तरीयताका विषयमा तीनै स्थानीय तहका सरकारले चासो दिन जरूरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
प्रदेश हरित अभियान अन्तर्गत जनकपुर ढल्केवर 6 लेन सड़कको किनारमा आजदेखि विभिन्न जातको वृक्षारोपण गर्ने अभियानको शुरूआत भएको छ। डिभिजन वन कार्यालय धनुषाले सो सड़क खण्डको सपैदेखि महेन्द्र नगरसम्म सड़कको दायाँ बायाँ गरेर 6 किलोमिटरमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ। सड़कको सौन्दर्य बढ़ाउने जातको रामवृक्ष, कतकी, कपूर, पारिजात, गोल्डमोहर, पेल्टोफर्म सहितको जातहरूको वृक्षारोपण गर्ने कार्यक्रम शुरू भएको डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिनुभयो। विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। वन्यजन्तुको अंगसहित 2 र बैंकिङ कसूरमा संलग्न 2 गरी 4 जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर गढ़ी गाउँपालिका 4 का 48 वर्षीय लालबहादुर घलान र झापा गौरीगंजका उदय कुमार कोइराला रहेको प्रहरीले जनाएको छ। संरक्षित वन्यजन्तुको आखेटो पहाड़ अवैध रूपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलाशका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। यसैबीच उच्च अदालत पाटनको विक्रमसम्म 2077 को फैसलाले 15 दिन कैद र 55 लाख रूपियाँ जरिवाना तोकिएको ललितपुर घर भई हाल काठमाण्डौको थापा गाउँ बस्ने 49 वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको विक्रमसम्म 2076 को फैसलाले 7 दिन कैद र 52 लाख रूपियाँ जरिवाना तोकिएका काठमाण्डौको शान्तिनगर बस्ने महेन्द्र प्रसाद मिश्रलाई पनि काठमाण्डौको महाराजगंजबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इराकी शहर नासिरिया स्थित एक अस्पतालमा आगलागी हुँदा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। 3 महिना अघि मात्र बनाइएको सो कोविड अस्पतालमा आगलागी भएपछि मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन्। घटनामा परि अन्य 70 जना मानिस घाइते भएका छन्। प्रदर्शनकारीहरूले सरकारले स्वास्थ्य क्षेत्रको व्यवस्थापन गर्न नसकेको भन्दै प्रदर्शन गरेका र सो क्रममा उनीहरूले प्रहरीको 2 गाड़ीमा आगजनी गरेका छन्। प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गरी छानबिन गर्न आदेश दिनुभएको छ। आगलागीका कारण थाहा नभए पनि अक्सिजन सिलिण्डर पड्केर आगलागी भएको अनुमान गरिएको छ। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले गत हप्ता प्रहरी सामू आत्मसमर्पण गर्नुभएपछि शुरू भएको हिंसाका कारण कम्तीमा 30 जनाले ज्यान गुमाएका छन्। पूर्व राष्ट्रपति जुमाले आत्मसमर्पण गर्नुभएपछि प्रहरीले उहाँलाई जेल चलान गर्ने क्रममा प्रदर्शन हुँदा 800 भन्दा बढ़ी मानिस पक्राउ परेका छन्। प्रदर्शन जारी रहेपछि अहिले सेना समेत परिचालन गरिएको छ। उहाँको जेल चलानपछि शुरू भएको हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहे आपतकाल घोषणा गर्नुपर्ने त्यहाँका रक्षा मन्त्रीले बताउनु भएको छ। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
दुग्ध विकास संस्थान डीडीसीले चैत्र 15 गतेसम्मको किसानहरूको दूध बापतको दिनुपर्ने रकम भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको 20 करोड़ रूपियाँ सहुलियत ऋणबाट दुग्ध विकास संस्थान डीडीसीले किसानको दूध बापतको रकम भुक्तानी गरेको हो। कोरोना महामारीका कारण दुग्धजन्य वस्तु बिक्री नभएपछि किसानलाई असारसम्मको करिब 40 करोड़ रूपियाँ भुक्तानी गर्न अझै बाँकी रहेको डीडीसीका मार्केटिङ प्रबन्धक संजीव झाले जानकारी दिनुभयो। डीडीसीले सामान्य अवस्थामा महिनामा 2 पटक किसानलाई भुक्तानी गर्दै आए पनि कोरोनाका कारण दुग्धजन्य वस्तुले बजार नपाउँदा भुक्तानीमा समस्या परेको डीडीसीले जनाएको छ। हाल डीडीसीसँग 1 अर्ब रूपियाँ बढ़ीका सामान अझै स्टकमा रहेको डीडीसीका मार्केटिङ प्रबन्धक झाले जानकारी दिनुभयो। नेपालबाट कामको खोजीमा हजारौं युवा रोजगारीका लागि विदेशिए पनि पछिल्लो समय रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या पनि बढ्दै गएको छ। नेपालमा रोजगारीका लागि 10 वर्ष यता लगभग 6,500 विदेशी कामदारले नेपालमा श्रम इजाजत लिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले जनाएको छ। चालू आर्थिक वर्ष सकिने लाग्दा असारको अन्तिम सोमबारसम्म श्रम इजाजत लिएर 68 देशका 1,068 जना विदेशी कामदार नेपाल काम गर्न आएका छन्। यस अवधिमा सबैभन्दा धेरै श्रम इजाजत लिने चिनिया कामदार रहेको विभागले जनाएको छ। उत्पादन, सेवामूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम इजाजत जारी गरिएको विभागले जनाएको छ। मकवानपुरको सबैभन्दा अग्लो स्थान सिम भन्जाङमा सातवटा ताल निर्माण गरिने भएको छ। बहुवर्षीय योजना अन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले 33 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। सिम भन्जाङको करिब 2500 मिटरको उचाइमा बगिरहेको पानीलाई बाँध बनाएर ताल निर्माण गर्ने गरी प्रदेश सरकारले प्रतिवेदन समेत तयार पारिसकेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक मंगलबार दोहोरो अंकले बढ़ेको छ। शेयर सूचक नेप्से 16.34 अंकले बढ़ेर 2871.03 बिन्दुमा पुगेको छ। शेयर सूचक नेप्से दोहोरो अंकले बढ़े पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ। मंगलबार 223 कम्पनीका 88,33,000 कित्ता शेयर 5,40,00,000 रूपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरी कासिनले बोक्ने भएकी छिन्। नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरीकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो। गौरीकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। उनी 2016 कोरियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाड़ी बनेकी थिइन्। नेपालमा आयोजना भएको 13 साकमा गौरीकाले 4 स्वर्ण, 2 रजत र 3 काँस्य जितेकी थिइन्। त्यस्तै नेपाली टोलीको सेभ द मिशनमा राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ। टोकियो ओलम्पिकमा नेपालबाट खेलाड़ी र अफिसियल गरी कुल 26 जनाको सहभागिता रहने ओलम्पिक कमिटिले जनाएको छ, जसमा 5 खेलाड़ी र 4 प्रशिक्षक छन्। टोकियो ओलम्पिकमा पौडीबाट गौरीका सँगै एलेक्जेन्डर शाह, एथलेटिकी सरस्वती चौधरी, सुटिङकी कल्पना परिया र जुरुगी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन्। पौडीका 2 र एथलेटिक्सका 1 खेलाड़ीले युनिभर्सियालिटी प्लेस अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। बाँकी 2 खेलाड़ीले भने वाइल्ड कार्ड पाएका हुन्। गौरीकाले वुमेन्स 100 फ्री स्टाइल र एलेक्जेन्डरले मेन्स 100 मिटर फ्री स्टाइलमा खेल्नेछन्। कल्पनाले वुमेन्स 10 मिटर एयर राइफल, सानियाले वुमेन्स 48 केजी तौल समूह तथा सरस्वतीले वुमेन्स 100 मिटर दौड़मा सहभागिता जनाउनेछन्। प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असीम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्र कुमारी मल्ल रहेका छन्। टोकियो ओलम्पिक जुलाई 23 देखि अगस्त 8 सम्म हुनेछ।
अब मौसम। हाल प्रदेश नम्बर 1-2 बागमती, गण्डकी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 बागमती, गण्डकी र सुदूरपश्चिमका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 29.9 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 28.4 मिलिमिटर, पोखराको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 31.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कंग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी। 3 वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकारले जनहितका निम्ति गम्भीरताका साथ काम गरेको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सर्वोच्च अदालतको फैसलाले राज्यका 3 अंगबीचको सन्तुलन बिथोलेको उहाँको टिप्पणी। नेपालमा आज थप 2398 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 12 जनाको मृत्यु, 2078 जना संक्रमण मुक्त। र इराकी शहर नासिरिया स्थित एक अस्पतालमा आगलागी हुँदा 60 भन्दा बढ़ी मानिसको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।